यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। देशमा अस्थिरता र अराजकताले स्थान नपाओस् भन्ने आफ्नो चाहना रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। पूर्व गृहमन्त्री रमेश लेखकले भाद्र 23 र 24 को घटना सम्बन्धी जाँचबुझ आयोगमा पुस 14 गते बयान दिने। त्रिभुवन विश्वविद्यालयको 51 दीक्षान्तमा 16,000 भन्दा बढ़ी विद्यार्थी दीक्षित। रूसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आरोप। र एन्फा अण्डर 16 युथ लीगमा प्लानिङ बोयज युनाइटेडद्वारा श्री भगवती क्लबमाथि 4-1 फराकिलो जीत। अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताउनु भएको छ। बारखरी मीडियाद्वारा आज काठमाण्डुमा आयोजित बारखरी कथा लेखन प्रतियोगिता 2082 विजयी लेखकलाई पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री कार्कीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित रहेको बताउनुभयो। उहाँले देशमा अस्थिरता र अराजकताले स्थान नपाओस् भन्ने आफ्नो चाहना रहेको स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर रामेश्वर खनालले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन निर्धारित मितिमै हुने बताउनु भएको छ। सिराहाको लहान स्थित रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा मन्त्री खनालले सरकारले निर्वाचनको वातावरण बनाइसकेको हुँदा कसैको हल्लामा परेर भ्रममा नपर्न आम नागरिकलाई आग्रह गर्नुभयो। त्रिभुवन विश्वविद्यालयको 51 दीक्षान्त समारोहमा 16,300 भन्दा बढ़ी विद्यार्थी दीक्षित भएका छन्। काठमाण्डुको दशरथ रंगशालामा आज यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका 89,191 विद्यार्थी मध्ये स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधि सहित 16,380 जना दीक्षित भएका हुन्। कार्यक्रममा विभिन्न संकायबाट सर्वोच्च नतिजा ल्याउने 22 जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सिपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न आह्वान गर्नुभयो।
तपाईहरूले प्रविधिको तीव्र परिवर्तन, रोजगारीको प्रतिस्पर्धा, जलवायु परिवर्तन, सामाजिक असमानता तथा विश्वव्यापी अनिश्चितता जस्ता विषयसँग सम्बन्धित चुनौतीहरूको सामना गर्नुपर्नेछ। त्रिभुवन विश्वविद्यालयबाट दीक्षित तपाईहरू यस्ता चुनौतीहरू सामना गर्दै मानव विकास र विश्व बन्धुका लागि अर्थपूर्ण योगदान गर्न समर्थ हुनुहुनेछ भन्ने मलाई म विश्वस्त छु। शैक्षिक क्रियाकलापमा प्रविधिको प्रयोग, अनुसन्धान, गुणस्तर र वैश्विक पहुँच वृद्धि गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अझै अब्बल साबित गर्न आवश्यक छ।
प्रधानमन्त्री कार्कीले 4,00,000 भन्दा बढ़ी विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक र विद्यार्थीको अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा दिनुपर्ने चुनौती रहेको बताउनुभयो। समारोहका प्रमुख अतिथिका रूपमा रहनुभएका भौतिक शास्त्रतर्फ सन् 2015 को नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक डाक्टर ताका आकी काजिताले आफूले विद्यावारिधि प्राप्त गरेपछि पनि निरन्तर खोज, अनुसन्धान र अध्ययन जारी राखेकाले नोबेल पुरस्कार प्राप्त गर्न सक्ने क्षमता विकास भएको बताउनुभयो। समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति महावीर पुनले आफ्नो ज्ञान र सिपलाई समाज परिवर्तनका क्षेत्रमा लगाउनु पर्नेमा जोड़ दिनुभयो। पूर्व गृहमन्त्री रमेश लेखकले भाद्र 23 र 24 को घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताउनु भएको छ। सानेपा स्थित पार्टी कार्यालयमा आज नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा संचारकर्मीहरूलाई उहाँले यही पुस 14 गते सोमबार आयोगमा बयान दिन जाने बताउनु भएको हो। आयोगले भने उहाँलाई बयानका लागि पुस 11 गते शुक्रबार आउन पत्र पठाएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। पार्टीको हालै सम्पन्न 11 राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरूलाई प्रमाणपत्र प्रदान गर्दै उहाँले निर्वाचनका निम्ति शान्तिपूर्ण वातावरण बन्नुपर्ने बताउँदै त्यसो भएमा मात्र आफ्नो दल सहभागी हुने बताउनुभयो। त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण बन्न नसक्ने बताउँदै अध्यक्ष ओलीले जेएनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र जेलबाट भागेकाहरूबाट सुरक्षा चुनौती थपिएको हुँदा शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने दायित्व सरकारको भएको बताउनुभयो। ईसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिनको सम्झनामा आज ईसाई धर्मावलम्बीहरू क्रिसमस मनाउँदैछन्। आज भन्दा 2025 वर्ष अघि डिसेम्बर 25 तारीकका दिन येशु ख्रिष्टको जन्म इजरायलको बेथलेहममा भएको थियो। यो दिवसका अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि समानुपातिक उम्मेद्वार छनौट प्रक्रिया शुरू गरेको छ। पार्टीले आज र भोलि ब्लू प्रिन्ट संवाद तथा शून्य समय कार्यक्रम मार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। दुई दिनपछि प्रारम्भिक निर्वाचन अन्तर्गत आन्तरिक मतदान प्राइमरी भोटिङ हुने जनाइएको छ। प्रवक्ता झाका अनुसार त्यस प्रक्रियामा देशभरबाट निवेदन दिएका करिब 400 आकांक्षी सहभागी छन्। तीमध्येबाट 110 जनाको नाम समानुपातिक बन्द सूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइनेछ। नेपाली कंग्रेसले राष्ट्रिय सभा अधिवेशन आह्वानको माग गरेको छ। कंग्रेसको राष्ट्रिय सभा संसदीय दलको आजको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक कृष्ण बहादुर रोकायले जानकारी दिनुभयो। संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा नभएकाले अविलम्ब राष्ट्रिय सभा बैठक आह्वान गर्न सभाका अध्यक्ष समक्ष माग गर्ने निर्णय गरेको हो। जनआवाज उठाउने सार्वभौम संसद राष्ट्रिय सभा मात्र रहेकाले पार्टीले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब आह्वान हुनुपर्ने माग गरिएको सचेतक रोकायले बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रहरीले 4 किलो 300 ग्राम अवैध लागू औषध कोकिन सहित 3 जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका 9 सिनामंगल क्षेत्रबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो। मैथिली भाषा साहित्य मिथिला संस्कृति सभ्यताको संरक्षण सम्वर्धन गर्न भोलिबाट मोरङको विराटनगरमा 2 दिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन 2025 हुने भएको छ। सम्मेलनमा नेपाल भारत लगायत अन्य मुलुकका 100 जना मैथिली भाषी प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ। आयोजक मैथिली एसोसिएशनका अध्यक्ष प्रवीण नारायण चौधरीका अनुसार सम्मेलनमा वृहत स्तरको बौद्धिक विमर्श, कवि सम्मेलन, मिथिला समाजको विविध सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। त्यसै गरी मैथिली भाषा साहित्यमा प्रकाशित पुस्तक प्रदर्शनी, मिथिला चित्रकला प्रदर्शनी, मिथिलाको पौराणिक परम्परा वेदपाठ, त्यसै गरी संघ घोषको प्रस्तुति, मिथिला खानाको परिकारको प्रदर्शनी, लोकनृत्य, लोकगीत, कवि सम्मेलन लगायतका कार्यक्रम हुनेछ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको आरोप लगाउनु भएको छ। उहाँले त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढ़ाइरहेको प्रति गम्भीर चेतावनी दिनुभएको छ। उहाँले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इवासेन्को प्रतिवेदन उद्धृत गर्दै ऊर्जा कम्पनीहरू र काल्पनिक कानूनी संरचना मार्फत रूसले प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गर्नुभयो। सामाजिक सञ्जाल एक्समा सार्वजनिक सन्देश मार्फत राष्ट्रपति जेलेन्स्कीले युक्रेनले यस्ता गतिविधि निरन्तर निगरानी गरिरहेको र साझेदार मुलुकहरूसँग समन्वय गरेर रूसमाथि दबाव कायम राख्ने स्पष्ट पार्नुभयो।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग मध्य प्रदेश सरकारका प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूले भेट गरी संघीय सरकारले दिँदै आएको अनुदान रकम बढ़ाउन माग गर्नुभएको छ। अर्थमन्त्री खनालसँग मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, प्रदेश अर्थमन्त्री महेश प्रसाद यादव लगायतले बिहिबार जनकपुरमा भेट गर्नुभई मध्य प्रदेशको मानव सूचकांक कमजोर रहेकोले प्रदेश सरकारले पाउँदै आएको अनुदान रकम बढ़ाउन आग्रह गर्नुभएको हो। यस्तै भेटका क्रममा मध्य प्रदेश सरकारको आन्तरिक आय स्रोत बढ़ाउन संघले देखाउँदै आएको राजस्वका कतिपय क्षेत्रमा प्रदेश सरकारलाई स्वायत्तता दिन र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्दै आएको एमबीबीएस कार्यक्रमलाई आर्थिक अनुदान उपलब्ध गराउन पनि अर्थमन्त्री खनालको ध्यानाकर्षण गराइएको छ। छलफलमा अर्थमन्त्री खनालले प्रदेश सरकारबाट प्रदेशको आर्थिक विकास तथा समृद्धिका लागि व्यक्त भएको चिन्ताप्रति संघ सरकार सकारात्मक रहेको र त्यसको सम्बोधनका लागि आफूले प्रयास गर्ने बताउनुभयो। चालू आर्थिक वर्षको 5 महिनामा वीरगंज नाका हुँदै 39.97 अर्ब रुपियाँ मूल्यका माल वस्तु निर्यात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 19 अर्ब रुपियाँले बढ़ी हो। गत आर्थिक वर्षको पहिलो 5 महिनामा वीरगंज नाका भएर 21.18 अर्ब रुपियाँको माल वस्तु निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। वीरगंज नाका भएर गएको 5 महिनाको अवधिमा करिब 20.76 अर्ब रुपियाँको भटमासको प्रशोधित तेल, 3.07 अर्ब रुपियाँको फलफूलको जुस, 2.87 अर्ब रुपियाँको सूर्यमुखीको प्रशोधित तेल, 1.97 अर्ब रुपियाँको प्रशोधित पाम तेल र 1.50 अर्ब रुपियाँको कपड़ाहरू निर्यात भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकृत उदय सिंह विष्टले बताउनुभयो। हिउँदियाममा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या घट्दै गएपछि निजी वायु सेवा कम्पनीहरूले पोखरा जोमसोम हवाई सेवा स्थगित गरेका छन्। नियमित उडान भर्दै आएको तारा एयरलाइन्सले आगामी डिसेम्बर 4 मार्च 1 गतिसम्म र समित एयरलाइन्सले आगामी 2 महिनाका लागि उडान स्थगित गरेको जनाएका छन्। प्रतिकूल मौसम, हिमपातको सम्भावना र न्यून पर्यटक संख्याका कारण हवाई सेवा स्थगित भएको नागरिक उड्डयन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। वायु सेवा कम्पनीहरूले नियमित हवाई सेवा स्थगित गरे पनि चार्टर र आपतकालीन हेली सेवा भने नरोकिने तारा एयरलाइन्स मुस्ताङका स्टेशन इन्चार्ज सुचन लालसनले बताउनुभयो। हिउँदियाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले विगतका वर्षहरूमा पनि पोखरा जोमसोम उडान प्रभावित हुँदै आएको थियो।
अब खेल समाचार अझै बमबाट।
एन्फा यु 16 युथ लीगमा प्लानिङ बोइज युनाइटेडले श्री भगवती क्लब विरूद्ध 4-1 शानदार जित हासिल गरेको छ। बिहिबार भएको खेलमा प्लानिङलाई जित दिलाउन ओम खड्काले 2 गरे। त्यस्तै प्रशान्त ततामाङ र प्रकाश बुढाथोरीको नाममा 1-1 रह्यो। निर्धारित समय सकिन 2 मिनट बाँकी छँदा अनित गुरूङले गरेको गोल श्री भगवतीका लागि सान्त्वना गोल बन्यो। लीगमा प्लानिङको यो 4 जित हो। पुछारबाट दोस्रो स्थानमा रहेको प्लानिङले 25 खेलमा 14 जोडेको छ। समान खेलबाट 30 जोड्दै भगवती 8 स्थानमा छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले 9 संस्करणको भलिबल प्रतियोगिता पुस 23-26 आयोजना गर्ने भएको छ। बिहिबार शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा साबिक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्ट क्लब, त्रिभुवन आर्मी क्लब र एभरेस्ट भलिबल क्लब गरी 5 टोलीको सहभागिता रहने बताइएको छ। नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई 2 समूहमा विभाजन गरी लीग कम नकआउटका आधारमा खेल सञ्चालन गरिनेछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर हलमा सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई नगद 5,00,000 रूपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै उपविजेताले 2,50,000 र तेस्रो हुने टोलीलाई 1,25,000 रूपियाँ नगद पुरस्कार प्रदान गरिनेछ। नेपालगंजका मंगले तामाङ अबोट ओल्ड म्याराथन मेजर्सको विश्व वरितामा नेपालबाट सूचीकृत हुने बढ़ी उमेरका एकमात्र धावक बनेका छन्। गत मंगिर 22 सम्पन्न 11 धारा नेपालगंज म्याराथनमा भेट्रानतर्फ 42.195 किमी दूरी 4:38:50 पूरा गरेपछि तामाङको नाम विश्व वरियतामा लेखिएको हो। उनको जन्म 2015 असार 27 भएको थियो। संसारका उत्कृष्ट म्याराथन रेसरहरूलाई एउटा प्लेटफर्ममा जोड्ने अबोट ओल्ड म्याराथन मेजर्सले विश्वभरका उमेर समूहका धावकहरूको सूचीकृत गर्दै वरियताक्रम निर्धारण गर्दछ। साथै मेजर म्याराथनको नतिजा र इलाइट रनहरूको प्रदर्शनलाई पनि मापन गर्दै अवसर र पुरस्कृत समेत गर्दछ। ओल्ड म्याराथन मेसेजको 65-69 वर्ष उमेर समूहमा नेपालगंजबाट एकमात्र धावक तामाङ विश्व वरियताको 2678 नम्बरमा रहेका छन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्हसम्म कुहिरोको सम्भावना रहनुको साथै गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशमा अस्थिरता र अराजकताले स्थान नपाओस् भन्ने आफ्नो चाहना रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। पूर्व गृहमन्त्री रमेश लेखकले भाद्र 23 र 24 को घटना सम्बन्धी जाँचबुझ आयोगमा पुस 14 गते बयान दिने, त्रिभुवन विश्वविद्यालयको 51 दीक्षान्तमा 16,000 भन्दा बढ़ी विद्यार्थी दीक्षित, रूसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आरोप, र एन्फा अण्डर 16 युथ लीगमा प्लानिङ बोइज युनाइटेडद्वारा श्री भगवती क्लबमाथि 4-1 फराकिलो जी। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो, राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।